नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी बुढो माझी र समुद्र उपन्यास लिएर आएका छौं। दि ओल्ड म्यान एन्ड द सी, अर्नेस्ट हेमिङवेको यो उपन्यास हामीले विगत 3 सातादेखि तपाईँलाई सुनाइरहेका छौं। आज यसको 4 श्रृङ्खला वाचन हुन्छ। अर्नेस्ट हेमिङवेको उपन्यास दि ओल्ड म्यान एन्ड द सी को नेपाली अनुवाद होमकुमार श्रेष्ठले गर्नुभएको छ। यो उपन्यास बुढो माझी र समुद्रको 4 श्रृङ्खला आज वाचन सुरु हुन्छ पृष्ठ 74। निधाएपछि बुढोमाझीले सिम्बहरूको सपना देखेर बरु त्यसको सट्टा सोँसको ठूलो बथान 8 या 10 माइल फैलिएर लाम लागेको सपना देखे। तिनीहरू निकै माथि हावामा उफ्रिए र ती उफ्रदा समुद्रमा बनेको खाल्डोमा ती फेरि खसे। यो तिनीहरूको रथिक्रीडाको समय थियो। त्यसपछि उनले आफ्नै गाउँको सपना देखे, आफ्नै ओछ्यानमा सुतिरहेको सपना देखे। त्यहाँ एकजना उत्तरबाट आएका गाउँले पनि थिए। उनलाई निकै ठण्डीले भेटेको थियो। उनको दायाँ हात निधाएको थियो किनकि सिरानीको सट्टा उनले हातमाथि टाउको राखेर सुतेका थिए। त्यसपछि उनले लामो समुद्र तटको सपना देख्न थाले। रिमरिम साँझ पख सिम्महरूमध्ये पहिलो लुखुर लुखुरु त्यही तटमा आयो। त्यसपछि अन्य सिम्महरू आइपुगे। उनले डुङ्गाको नोकमा चिउँडो अडाएर आराम लिए, जहाँ साँझ पख समुद्रतर्फ बग्दै गरेको हल्का बतासँगै जहाजको लङ्खर झरिराखेको थियो। उनी पर्खेर बसे त्यहाँ अझै अरू सिम्महरू पनि आइपुग्छन् कि भनेर। उनी प्रसन्न थिए। चन्द्रमा उदाएको धेरै बेर भइसकेको थियो तर उनी भने अझै निदाइरहेका थिए। त्यो माछो बल्छी तान्दै आफ्नै रफ्तारमा अघि बढ्दै गयो। नाउ बादलको सुरुङभित्रभित्रै पस्दै गयो। एक्कासी त्यो माछुले झट्का मार्दा पो आफ्नै दाहिने मुक्काले उनको अनुहारमा हिर्काएपछि बल्ल उनी जससँग भइबिउँचे। डोरी उनको दाहिने हातबाट सुल्किँदै थियो, हत्केला भत्पति बोल्दै थियो। बायाँ हातले भने अझै केही पनि अनुभव गर्न सकेको थिएन। दायाँ हातले नै सक्तो नियन्त्रण गर्दै थिए। तैपनि डोरी बग्दै थियो। अन्तमा उनको बायाँ हातले डोरी फेला पार्यो। उनी पछाडिपट्टि तन्किए। तब उनको दायाँ हात र पिठ्यौँ भबाउन थाल्यो। तैपनि उनले बायाँ हातले सम्पूर्ण खिचाइ धान्दै गए। यद्यपि उनको हात नराम्ररी काटिँदै गएको थियो। बुढोले पछाडिको डोरीका मुठाहरू हेरे। डोरी सलल्ल बग्दै थियो। ठिक त्यसै बखत त्यो माछोले समुद्रमा ठूलो भुल्को फुटाएर हावामा उफ्रियो र सागरमा खस्यो। त्यसपछि त्यो माछो पटक पटक उफ्रियो। डुङ्गा तीव्र गतिमा बगिरहेको थियो। बल्छी डोरी पनि सुल्किँदै थियो। बुढोले डोरीलाई चुन्डला चुन्डला जस्तो हुन्जेल नियन्त्रण गर्दै छाड्दै फेरि नियन्त्रण गर्दै छोड्दै पटक पटक यही प्रक्रिया दोहोऱ्याए। अन्ततः बुढो आफै तानिएर नाउको माउ माङमा गएर जोत्तिए। उनको टाउको डल्फिनको आधा फक्ल्याटोमा पस्यो। उनी चल्न हल्लन सकेनन्। हामीले प्रतीक्षा गरेको फल यही हो, अत यसलाई स्वीकार गरौँ। उनले मनमा नै भने, त्यसलाई बल्छीको बदला त तिराउनुपर्छ, तिराऊ। उनले सोचे। त्यो माछो उफ्रेको उनले देख्न भ्याएनन्। केवल समुद्रको भुल्का उठफुटेको आवाज र पानीको मुस्लो आकाशबाट सागरमा खसेको ध्वनि उनले सुने। डोरी तीव्र गतिमा तानिएकोले उनको हात नराम्ररी काटिरहेको थियो। तर यस्तो हुन सक्छ भन्ने कुराको उनलाई पूर्व ज्ञान थियो। आफ्नो हात काट्दै गएको डोरीलाई उनले ठेला परेको ठाउँमा रास सार्ने प्रयत्न गरे। डोरीलाई हत्केलाबाट बगेर औँलाहरू काटिन नदिन कोसिस गरे। यदि त्यो केटो यहाँ भइदिएको भए डोरीका मुठाहरू भिजाइदिन्थ्यो होला। ओहो, त्यो केटो यहाँ हुँदो हो त, त्यो केटो यहाँ भएको भए, उनले विचार गरे। डोरी बग्दै गयो, लगातार बग्दै गयो, तर यतिखेर गति अलिक कम हुँदै गएको थियो। बुढोले त्यो माछोसित प्रत्येक इन्च डोरीको मूल्य तिराउँदै गएका थिए। उनले आफ्नो जोतिएको टाउको डल्फिनको फक्ल्याटोबाट निकाले। उनको गालामा घाउ लागेको रहेछ। उनी बिस्तारै घुँडा टेकेर उठे। उनले बल्छी डोरी छाड्दै गए, तर पहिलेभन्दा अझ कम गतिमा छोड्दै गए। उनले पछाडिपट्टि डोरी खेलाउन थाले, जहाँ डोरीका मुठाहरू नदेखे पनि खुट्टाले छामेर फेला पार्न सक्थे। त्यहाँ अझै प्रशस्त डोरीहरू थिए र त्यो माछोले अब ती सबै नयाँ डोरीहरूलाई पानीसितको घर्षणसहित तान्नु पर्थ्यो। उनले विचार गरे, त्यो माछो एक दर्जनभन्दा बढी पटक उफ्रिसक्यो, जसको कारण त्यसका पिठ्यौका थैलाहरूमा हावा भरिएका छन्। त्यसकारण त्यो अब अतल गहिराईमा पुगेर मर्न सक्ने छैन, जहाँबाट मैले त्यसलाई निकाल्न नसकौँ। अब यसले चाँडै नै चक्कर लगाउन थाल्नेछ, त्यसपछि मैले यसलाई खेलाउन थाल्नुपर्नेछ। ममा जिज्ञासा छ। अचानक त्यसलाई के चिजले त्यस्तो उत्तेजित तुलायो? कतै त्यो भोक खप्न नसकेर उत्तेजित भएको त थिएन, अथवा रातको बखत त्यसलाई कुनै जातले तर्साएको त होइन? हुनसक्छ त्यो एक्कासी तर्सिएको थियो, तर त्यो यति शान्त र सङ्घर्षशील माछो थियो, अनि त्यो यति निर्भीक र विश्वस्त देखिन्थ्यो कि अचम्म लाग्छ। बुढो, तिमी पनि निर्भीक बन र आफूमा आत्मविश्वास जगाऊ, त्यसैमा तिम्रो कल्याण छ। तिमीले त्यसलाई फेरि नियन्त्रण गर्न सफल भएका छौ, तर सबै डोरीहरू अहिले नै तान्न सक्ने छैनौ। तथापि अब त्यसले छिट्टै चक्कर लगाउनु पर्नेछ, उनले भने। बुढोको देब्रे हातले काँधको सारा लिई बल्छी डोरी समातेर निउरिए। त्यसपछि डल्फिनको आधा फक्लेटोमा उनको मुख जोतिँदा टाँसिएको लतपत्ताई सफा गरेर निउरिएर दाहिने हातले एक अञ्जुली पानी उकाए। उनलाई एउटा डर थियो, वाकवाक लागेर बान्ता पो हुने हो कि, अनि कमजोर पो भइन्छ कि। अनुहार सफा गरेपछि उनले समुद्रको पानीले दाहिने हात धोए र केही बेरसम्म त्यही नुनिलो पानीमा हात डुबाइराखे। त्यतिखेर उनले सूर्योदय हुनु अघिको प्रथम लालिमालाई चियाउँदै थिए, अनि उनले अड्कल काटे। त्यो माछु झन्डै पूर्वतर्फ अघि बढिरहेको हुनुपर्छ, त्यसको मतलब हुन्छ त्यो थाकेको छ र समुद्रको प्रवाहसँगै अघि बढिरहेको छ। अब त्यसले छिट्टै चक्कर मार्नुपर्नेछ, त्यसपछि हाम्रो प्रमुख कार्य सुरु हुनेछ। दाहिने हात सागरमा डुबाउनु पुग्यो भन्ने लागेपछि उनले पानीबाट हात निकालेर हेरे। केही खराब भएको छैन, दुःख कष्ट भन्ने कुरा मान्छेको निम्ति त्यति ठूलो होइन, उनले भने। उनले बल्छी डोरीलाई हत्केलाको आलो घाउमा पर नदी सावधानीपूर्वक समातेर उनी अलिकता उता सरे, जसको कारण डुङ्गाको अर्कोपट्टिबाट देब्रे हात समुद्रमा डुबाउन सक्थे। उनले आफ्नो देब्रे हातलाई भने, तिमीले काम नै नष्ट भ्रष्ट गर्ने गरी खराबी त गरेनौ, तर एउटा यस्तो क्षण पनि आयो जुन बेला मैले तिमीलाई पाइन, किनकि म दुई सशक्त हातहरू लिएर जन्मन सकिनँ। सायद त्यो हातलाई राम्रोसित अभ्यास गराउन नसक्नु मेरो गल्ती कमजोरी थियो, ईश्वरलाई थाहा होला, त्यसले त सिक्ने अनेकौं अवसरहरू पाएको थियो। खैर ठिकै छ, त्यसले त्यो रात त्यति विधि खराबी त गरेन, एकपल्ट निदाएको मात्र हो। यदि फेरि पनि त्यो बाउडियो भने म त्यसलाई बल्छी डोरीले काटेर लगे पनि लैजाओस्, मलाई कुनै वास्ता छैन, उनले विचार गरे। उनले आफ्नो मथिङ्गल चङ्गा भइसकेको कुरो बुझेपछि आफूले अझै अलिकता डल्फिन खानुपर्छ भन्ने विचार गरे, तर म खान सक्दिनँ, उनले आफैसित भने। वाक्क र ब्याक्क भएर गरेर भइराखेको तागत गुमाउनुभन्दा त टाउको गरौँ भएको नै बेस। त्यो डल्फिनको फक्ल्याटोमा मेरो अनुहार जोतिएपछि मलाई यस्तो अनुभव भएको छ, यदि मैले त्यो खाइहालेँ भने पनि म त्यसलाई थाम्न सक्दिनँ, बरु त्यसलाई न सडुन्जेल राखी छोड्छु सङ्कटको बेलाको निम्ति। तर पौष्टिक खुराक खाएर तागत जम्मा गर्न पनि निकै ढिलो भइसक्यो, तिमी बुद्धि छौ बुढो, अर्को उडन्ते माछा खाऊ, उनले आफैलाई भने। पहिले नै सफा गरेर तयार पारिराखेको उडन्ते माछा उनले देब्री हातले झिकेर सावधानीपूर्वक काँडा समेत चपाएर पुच्छरसम्म खाए। उनले विचार गरे, त्यो माछु अन्य कुनै पनि किसिमको माछाभन्दा तागतिलो छ, कमसेकम मलाई आवश्यक पर्ने किसिमको तागत त त्यसमा अवश्य छ, यतिखेर मैले आफूले सक्तो गरेको छु, पहिले त्यसलाई चक्कर लगाउन दिउँ अनि त्यसपछि लडाइँ सुरु होस्। बुढोले समुद्रमा पहिलोपल्ट बल्छी फ्याँकेदेखि जतिखेर त्यो माछु चक्कर लगाउन थालेको थियो, अहिलेसम्म तेस्रो पटक सूर्योदय भएको थियो। जिसमिसे नै भएकोले डोरीको करालोबाट हेर्दा उनले त्यो माछु चक्कर लगाएको देख्न सकेनन्। किचाइ मात्र अलिकता कम भएर डोरी लचिलो भएको उनले अनुभूत गरे र बिस्तारै बिस्तारै दाहिने हातले डोरी तान्न सुरु गरे। सुरुमा पहिले जस्तै डोरी छिन्ने अवस्थामा पुगेर कडा भयो, तर त्यसपछि फेरि खुरुखुरु तानियो, अनि डोरी मुनिबाट आफ्नो कुम र टाउको छिराएर उनले एक रफ्तारले हल्कासँग डोरी तान्न थाले। उनका दुवै हातखुट्टा र सिङ्गै शरीरले पिङ खेलाएको चालमा डोरी तानिरहे, उनले सकुन्जेल तानिरहे, उनका वृद्ध काँध र खुट्टाहरूले पिङ खेले चाहिँ डोरी तानिरहे। यो निकै ठुलो चक्कर हो, तर त्यसले अझ चक्कर लगाउँदैछ, उनले भने। त्यसपछि बल्छी डोरी कति पनि तानिएन, तर डोरी तन्केर निचोरिँदै त्यसबाट पानीका थोपाहरू सूर्यको प्रकाशमा उछिटुन्जेलसम्म उनले डोरी समातेर अडिरहे। त्यसपछि बल्छी डोरी उल्टो तानिन थाल्यो। बुढो हत्तनपत्त घुँडा टेकेर भुतपुताउँदै डोरी छोड्दै गए। त्यसले अलि निकै फराकिलो चक्कर मारिरहेछ, मैले सके जति त्यसलाई नियन्त्रण गर्नुपर्छ। बल्छीको खिचाइले त्यसको प्रत्येक चक्करलाई साँगुर्याउँदै ल्याउनेछ, सायद एक घन्टाभित्र म त्यसलाई देख्नेछु। त्यतिखेर म अहिले त्यसलाई सम्झाउने बुझाउने गर्नुपर्छ अनि त्यसपछि मार्नुपर्छ। तर त्यसपछि त्यो माछुले बिस्तारै चक्कर लगाइरह्यो। दुई घन्टा जतिपछि उनी पसिनाले नित्रुकै भए, हाडैसम्म फतक्क गलेर लखतरान बने। यतिखेर त्यसको चक्कर निकै साँगुरिँदै आइरहेको थियो। डोरीको लचकता हेर्दा उनले भन्न सक्थे, त्यो माछो पढाउँदै बिस्तारै बिस्तारै माथि माथि उचालिँदै आउँदैछ। एक घन्टासम्म त बुढोले आफ्नो अगाडि कालो टाटा मात्र देखिरहेका थिए। पसिनाले उनको आँखाहरू नुनिलो पार्दै थियो अनि आँखामुनि र निधारको काटेको घाउमा पसिनाले चर्याउन थाल्यो। कालो टाटा देखिनुसित उनी त्यति डराएका थिएन। बल्छी खेलाउँदा खेलाउँदा लखतरान भएर उत्तेजित भएको बेला त्यस्तो देखिनु सामान्य कुरो थियो। यद्यपि उनलाई दुईपटकसम्म रिङ्गाटा चलेर मूर्छा परिन्छ कि भन्ने जस्तो अनुभूति भएको थियो। त्यो कुरोले चाहिँ उनलाई चिन्तित तुलाएको थियो। म एउटा माछोसित आफै असफल भएर यसरी मर्न सकिनँ। मैले त्यसलाई अहिले यति राम्ररी तानेर ल्याउँदैछु, अब मलाई परमेश्वरले थ्याक्न सक्ने धैर्य गर्न सक्ने क्षमता प्रदान गरून्। म यसपटक आवर फादर्स र सयपटक हेल मेरिजको प्रार्थना गर्नेछु, तर अहिले तुरन्त भने गर्न सक्दिनँ, उनले भने। त्यसो त प्रार्थना गरिसक्यो भण्डाने पनि हुन्छ, म अवश्य एकछिनपछि गर्नेछु। ठिक त्यतिखेर उनले दुई हातले अठ्याइरहेको बल्छी डोरीमा अचानक ठूलो आवाजसहितको डरलाग्दो झड्का अनुभूत गरे। उनले हत्तनपत्त दुवै हातले डोरी सम्हाले। झड्का निकै दरिलो, शक्तिशाली र भारी महसुस गराउने खालको थियो। पक्का पनि त्यसको थुतुनोले बल्छीको तारमा हिर्काइरहेको हुनुपर्छ, त्यो त त्यसको स्वाभाविक गतिविधि नै हो। त्यसले त्यसो त गर्नै पर्थ्यो, त्यसलाई अब उफ्रनु पर्ने हुनसक्छ, तर म भने त्यो त्यत्तिकै चक्कर लगाइरहेकै हुन्थ्यो भन्ने चाहन्छु। वास्तवमा ती उफ्राईहरू त्यसको निम्ति आवश्यक पनि थियो, हावा लिनको निम्ति। तर पछि पछिको प्रत्येक उफ्राईले बल्छीको घाउलाई ठुलो बनाउँदै लैजान सक्छ र अन्ततः त्यसले बल्छी नै फुत्काएर फ्याँक्न सक्छ। नउफ्रियो माछा, तिमी नउफ्रियो, उनले भने। त्यो माछुले बल्छीको तारलाई धेरैपल्ट हिर्कायो। प्रत्येकपल्ट त्यसले टाउको झट्काउँदा बुढोले त्यसै अनुसार अलिअलि डोरी छाड्दै गए। मैले त्यसको मर्मस्थल पत्ता लगाउनै पर्छ, मलाई मेरो चोट र व्यथाको प्रवाह छैन, म त सहन सक्छु, तर त्यसलाई पीडाले पागल बनाउन सक्छ, उनले विचार गरे। केही समयपछि त्यो माछुले बल्छीको तारमा हिर्काउन छाडेर बिस्तारै फेरि चक्कर लगाउन थाल्यो। बुढोले त्यतिखेर लगातार डोरी तानिरहेका थिए, तर फेरि एकपल्ट उनले आफू बाहुन्न भएको अनुभूत गरे अनि समुद्रबाट देब्री हातले अलिकता पानी उघाएर तालुमा राखे। त्यसपछि फेरि एक अञ्जुली पानी उभाएर गर्दन माडमुड पारे। उनले भने, मेरो शरीर अहिले बाउडिएको छैन, अब त्यो छिट्टै माथि आउनेछ, म खप्न सक्छु, तिमीले खेप्नु छ, यसबारे अब नबोल। ढुङ्गाको माउमा घुँडा टेकेर केही बेरको निम्ति उनले काँधको बल्छी डोरी फेरि पिठ्यौँमा सारे। उनले अठोट गरे, अब त्यसले चक्कर लगाउन्जेल म थकाई मार्नेछु र जब त्यो यता आउन थाल्छ त्यतिखेर उठेर डोरी तान्न थाल्नेछु। नाउमा बसेर आराम लिनु र त्यो माछालाई आफ्नै सुरमा एक चक्कर लगाउन दिनु निकै ठुलो प्रलोभन थियो। तर जब डोरी तन्कियो र त्यो माछु डुङ्गातर्फ आउन लागेको सङ्केत थाहा भयो, बुढो उभिएर दुवै हातले एकपछि अर्कोले फटाफट डोरी तान्न थाले र त्यो माछुले लगेको डोरी जति उनले सबै ताने। म जीवनभरिमै सबभन्दा बढी थाकेको छु, भूमध्य रेखातर्फ बहने तेज हावा पनि उठ्दैछ यतिखेर, त्यो बतासले माछुलाई तान्न मद्दत पुर्याउनेछ, मलाई त्यो बतासको अत्यन्त खाँचो छ, उनले सोचे। उनले भने, अब त्यसले अर्को चक्कर लगाउन गएको बेलामा म आराम गर्नेछु, मैले पहिलेभन्दा धेरै आराम अनुभव गरेको छु, त्यसले दुई अथवा तीन पटक चक्कर लगाएपछि म त्यसलाई हात पार्नेछु। उनको पराली टोकटाउको पछाडिबाट ढल्किएको थियो। उनले त्यो माछो फर्केको अनुभूत गरेपछि बल्छीको खिचाइलाई थाम्दै उनी बिस्तारै नाउको माउतर्फ लच्किए। तिमी अहिले आफ्नो सुर गर्दै गर माछा, तिमी फर्केर आइपुगेपछि हात लगाउनेछु, उनले विचार गरे। समुद्र निकै उर्लिरहेको थियो, किन्तु त्यो हल्का बतास उनको निम्ति अनुकूल थियो, घर फर्कनको निम्ति उनले त्यो मौसम पाउनु पर्थ्यो। म अब दक्षिण पश्चिमतिर मात्र अघि बढ्नेछु, मानिस कहिले सागरमा हराएको छैन, समुद्र निकै लामो टापु हो, उनले भने। तेस्रो चक्कर लगाएपछि बल्ल त्यो माछालाई बुढोले पहिलोपल्ट देखे। सर्वप्रथम उनले त्यसलाई गाढा प्रतीक्षाए जस्तो मात्र देखे। त्यो उनको डुङ्गा मुनिबाट पार हुन त धेरै बेर लगायो कि त्यसको लम्बाइको उनले पत्यारै गर्न सकेनन्। उनले भने, अह, त्यो यति विशाल हुनै सक्दैन। वास्तवमा त्यही थियो त्यो विशाल माछो। यसपल्टको अन्तिम चक्करमा त्यो 30 गज जति पर सतहमा आइपुग्यो। माछोको पुच्छर समुद्र बाहिर निस्केको बुढोले देखे। गाढा निलो पानीमाथि हल्का पहेँलो त्यो पुच्छर ठूला धारिला तलवारभन्दा पनि शानदार देखिन्थ्यो। त्यो घोप्टिएर सागरभित्र पस्न लागेको बेला त्यसको अजङ्गको शरीर बुढोले देखे। बैजनी धर्चाहरूले त्यसको शरीरलाई बेरेको थियो। त्यसको पिठ्यौँको जुरो झुकेको र विशाल छाती उदाङ्गिएको थियो। यसपल्ट चक्कर लगाउँदा बुढोले त्यो माछोको आँखा पनि देखे र त्यसको वरिपरि दुईवटा परजीवी माछा सकिङ फिस घुमिरहेका देखे। कुनै बेला ती दुई आपसमा लट्टारिँदै त्यो विशाल माछोको शरीरमा टाँसिन पुग्थे भने कुनै वखत ती बेपत्ता हुन्थे। कहिलेकाहीँ ती दुई त्यो माछोको छाया मुन्तिर खेल्थे, पौडन्थे। ती परजीवीहरू 3 फिटभन्दा लामा थिए। जब तिनीहरू तीव्र गतिमा पौडन्थे त्यतिखेर तिनको सम्पूर्ण अङ्ग बामले चाहिँ हल्लाउँथे। घामले होइन, बरु अरू कुनै कारणले गर्दा बुढो पसिनाले नितृक्क भिजेका थिए। माछाले प्रत्येकपल्ट शान्त चक्कर लगाउँदा बुढोले बल्छी तानिरहेका थिए। अब त्यसले 2 चक्कर मारेपछि त्यसमा बल्छी अस्त्र प्रहार गर्न पाउँछु भन्ने कुरोमा उनी पूर्ण विश्वस्त थिए, ढुक्क थिए। तर मैले त्यसलाई अझ नजिक नजिक ल्याउनुपर्छ। मैले त्यसको टाउको होइन, मुटु नै फेला पार्नुपर्छ, उनले विचार गरे। बुढो, तिमी धैर्यवान र शक्तिशाली बन, उनले आफैलाई सल्लाह दिए। अर्को चक्कर मार्दा माछाको पिठ्यौँ पानी बाहिरै देखा पर्यो, तर त्यो डुङ्गाबाट अलि परै थियो। त्यसपछि अर्को चक्कर मार्दा यद्यपि त्यो अझ पर थियो, तर त्यसको शरीर भने पानीमाथि पहिलेभन्दा बढी निक्लेको थियो। त्यसपछि अलिकता डोरी तानेपछि त्यसलाई किनारमा ल्याउन सक्ने कुरामा बुढो विश्वस्त रहे। उनले बल्छी अस्त्र पहिले नै झिकिराखेका थिए। त्यसको डोरीको मुठा एउटा घुमाउरो टोकरीमा राखेका थिए अनि त्यसको एउटा छेउ लगेर डुङ्गाको अङ्कुशे किलोमा बाँधेका थिए। अहिलेको चक्करमा त्यो माछा मात्र विशाल पुच्छर हल्लाएर बडो मनोरम ढङ्गले नजिक नजिक आउँदै थियो। बुढोले त्यसलाई सक्दो ताने। एकपल्ट त झन्डै त्यो माछु नपल्टेको। त्यसपछि त्यो आफै सोझेर चक्कर लगाउन थाल्यो। अब मैले त्यसलाई बसमा पारे, मैले त्यसलाई खेलाएँ, बुढोले व्यक्त गरे। उनी फेरि भाउन नभए, तर पनि उनले त्यो विशाल माछोको डोरीलाई सकेजे त्यहाँ अठ्याएर बसे र त्यस माछोलाई आफ्नो नियन्त्रणमा राख्न सकेको छु भन्ने विचार गरे। हुनसक्छ यसपटक त्यसलाई बाहिरै तान्नेछु। ताना हातहरू हो, दरा हो खुट्टाहरू, खपेर बस्छ टाउको, मेरो निम्ति खपेर बस्छ। तिमीले अहिलेसम्म धोका दिएनौ, यसपल्ट त त्यसलाई तानेरै बाहिर ल्याउन सक्नेछु। त्यो माछो डुङ्गातर्फ आउन अघि नै जब बुढोले आफ्नो सम्पूर्ण शक्तिले भ्याएसम्म डोरी तानिरहेका थिए, माछोले कर्के पर्दै खिच्दै गयो र त्यसपछि त्यो आफसे आफ सोझेर पढाउँदै गयो। ए माछो, तिमी जुनसुकै हालतमा भए पनि मर्नु छ, के तिमीले पनि मलाई मार्नु छ कि? बुढोले सोधे। यसरी त केही पनि गर्न सकिएन, उनले विचार गरे। बोल्दाखेरि उनको मुख खक्रक्क सुकेको थियो, तर उनले पानी भेट्न सकेन। यसपटक त मैले त्यसलाई डुङ्गाको छेउमै तानेर ल्याउन सक्नुपर्छ। त्यसले अनेकपल्ट चक्कर लगाउने हो भने त म सायद खप्न सक्दिनँ होला। होइन, तिमीले अवश्य सक्छौ, तिमी सदाको निम्ति सक्षम छौ, उनले आफैलाई भने। अर्को चक्कर मारेर फर्कदा उनले त्यो माछु झन्डै हात पारेका थिए, तर फेरि त्यो आफै सोझेर बिस्तारै पौडदै गयो। तिमीले मेरो हत्या गर्दैछौ माछु, तर तिमीसित त्यो अधिकार छ पनि। मेरो जीवनमा तिमीभन्दा विशाल, तिमीभन्दा सुन्दर, मनोहर, तिमीभन्दा सौम्य र शालीन केही पनि कोही पनि देखेको थिएन भाइ। आउ अघि बढेर मलाई मार, हामी दुई बीच कसले कसलाई मार्छौ मलाई परवाह छैन। तिमी अहिले भ्रममा परेका छौ, तिमीले आफ्नो मस्तिष्कलाई स्वच्छ राख्नुपर्छ, दिमाग स्वच्छ राख, अनि एउटा मान्छेले अथवा एउटा माछुले कसरी कष्ट र पीडा भोग्नुपर्छ भन्ने कुरा बुझ। दुई चक्कर मारिसके तापनि स्थिति यथावत रह्यो। मलाई थाहा भएन त्यसको मानसिक स्थिति अझै मूर्छित अवस्थामा पुगेको छ कि छैन, मलाई थाहा छैन, तर एकपटक फेरि म कोसिस गर्छु। उनले एकपटक फेरि कोसिस गरे, तर बुढोले जब माछोलाई खेलाउँदै खेलाउँदै ल्याएका थिए, उनी आफैलाई रिङ्गाटो चलेर बाहुन्न भएको अनुभव गरे। त्यो माछो आफै सोझेर विराट पुच्छर हावामा हल्लाउँदै बिस्तारै पौड्दै गयो। यद्यपि उनका हातहरू यतिखेर लुला भइसकेका थिए, उनका आँखाहरू उज्यालोमा मात्र देख्न सक्ने भएका थिए, बुढोले अझै प्रयत्न गर्ने प्रतिज्ञा गरे। उनले फेरि एकपटक प्रयत्न गरे, तर फेरि त्यस्तै भयो। काम सुरु गर्नु अघि आँखा तिर्मिरहेको बुढोले अनुभव गरे, अझै एकपटक कोसिस गर्छु उनले विचार गरे। बुढोले आफ्नो सम्पूर्ण पीडा र बचेखुचेको तागत अनि विगतको आफ्नो आत्मगौरव बोकेर पीडाले छटपटाइरहेको माछोमाथि प्रहार गरे। त्यो चाँदीमय भीमकाय लामो सेतो शरीरमा बैजनी दर्शाहरूले बुट्टा भरे जस्तो माछो उनको नजिकैबाट सलनल पौडाउँदै झण्डै डुङ्गाको बारलाई त्यसको थुतुनोले छोला छोला चाहिँ गर्दै डुङ्गालाई नागेर गयो। बुढोले डोरी तान्ने काम रोकेर डोरीलाई खुट्टाले टेके र बल्छे भाला हातमा लिएर सक्तो उचाले अनि न्वारानदेखिको बल र भर्खरैको उत्तेजित मनोबल समेटेर त्यो माछोको विशाल छातीको पखेटा पछाडि कोखामा रोपे। त्यसको पखेटा समुद्रमाथि बुढोको छातीको उचाइमा आइपुगेको थियो। भालाको चुच्चो मासुमा गढ्दै गएको अनुभूत गरेपछि बुढोले अझ निहुरेर त्यसलाई घचेटे अनि त्यसपछि उनको शरीरको सम्पूर्ण भारले फेरि भालालाई धकेले। त्यसपछि बुढोको निम्ति मृत्यु साँचेर त्यो माछो जिउँदै उपस्थित भयो। पानीको सत्ताभन्दा माथि उठेर त्यसले आफ्नो विशाल लम्बाइ चौडाइ अनि सम्पूर्ण शक्ति र सौन्दर्य प्रदर्शन गर्यो। यसो हेर्दा त्यो माछो नाउभित्रको त्यो वृद्ध माफी माझीभन्दा पनि माथि हावामा झुन्डिएको जस्तो देखिएको थियो। त्यसपछि त्यो ठूलो आवाज निकालेर एकै झमटमा पानीको गहिराईमा झम्लाङ्ग खस्यो। सागरको पानी उछिटिएर माझी बुढो र नाउलाई नितृक्कै भिसायो। श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन अर्नेस्ट हेमिङवेको उपन्यास बुढो माझी र समुद्रको वाचन हो। यसको बाँकी अंश लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेगमा हामी आज अर्नेस्ट हेमिङवेको उपन्यास बुढो माझी र समुद्रको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। आफू फेरि बाहुन नभएको, आँखा तिरिमिराएको र बिमारी भएको जस्तो अनुभूत गरे बुढाले। उनले राम्रोसित आँखा देख्न सकेन, तथापि उनले बल्छे भालाको डोरी जति सबै सँगेटे र आफ्नो घावै घाउ भएको नाङ्गो हातबाट त्यसलाई बिस्तारै बग्न दिए। जब उनका आँखा खुले, उनको पछाडिपट्टि त्यो भीमकाय माछो सेतो भुँडी फर्काएर उत्तानो परेर तैरिरहेको देखे। बल्छे भालाको धारिलो लामो चुच्चो माछोको छातीबाट छड्के परेर मुटुमा रोपिएको थियो। त्यसको मुटुबाट बगिरहेको रातो रगतले समुद्रलाई नै रङ्गाएको थियो। बुढोले आफ्नो तुमिल दृष्टिले चारैतिर निहालेर हेरे। त्यसपछि उनले भालाको डोरीलाई डुङ्गाको माउपट्टिको किलोमा लगेर दुई फन्को बेरे र आफ्नो हातमाथि टाउको अड्याएर आराम गरे। उनले त्यो माछोलाई डुङ्गासँगै ल्याउन तान्न थाले। त्यसो भएमा डोरीलाई त्यो माछोको किनारैबाट छिराएर मुखबाट निकाली त्यसको टाउको लगेर डुङ्गाको माउमा बाँध्न सकिन्थ्यो। म त्यसलाई देख्न चाहन्छु, म त्यसलाई छोएर अनुभूत गर्न चाहन्छु, त्यो त मेरो सौभाग्य हो, उनले विचार गरे। उनले अलिकता पानी पिएर भने, काम सुरु गर बुढो, युद्ध त सकियो तर दासले गर्ने काम अझै बाँकी छ। उनले आकाशतर्फ हेरे अनि त्यो माछोमा नजर दौडाए। त्यसपछि उनले सतर्कतापूर्वक घामतिर हेरे अनि विचार गरे। अलि दिउँसोको 12 बढी बजेको छैन, हल्का बतास चलिरहेको छ। यी लथालिङ्ग डोरीहरूको कुनै अर्थ छैन, जुन बेला घर पुगाउँला त्यही बेला त्यो केटो र म भएर सबै टुक्रा टुक्री डोरीहरूलाई समेत काँसेर थानको लगाउँछु। उनी त्यो माछोको नजिकै पुगे। माछोको टाउको डुङ्गाको माउमै जोडिएको थियो, तैपनि त्यसको विशालताप्रति उनी विश्वस्त हुन सकेनन्। बुढोले डुङ्गाको किलोबाट सबै डोरीहरू जम्मा गरेर डोरीको एक छेउ माछोको कनौराबाट छिराएको बङ्गाराको कुनाबाट निकाले र माछोको थुतुनामा अर्को फन्को बेरे। दुईटा डोरीलाई गाँठो पारे अनि त्यसलाई लगेर माउको फलामे किलोमा राम्रोसित बाँधे। त्यसपछि उनले एक टुक्रा डोरी काटेर पुच्छरलाई नाउको कलेरीमा सुर्काउने पारेर बाँध्न गए। त्यो माछोको प्राकृतिक बैजनी र सेतो रङ बदलिएर पुरै चाँदीमय भएको थियो। त्यस माछोलाई उनले डुङ्गाको अगाडि पछाडि र बीच भागमा तीन ठाउँमा बलियो गरी बाँधे। त्यो माछो यति विशाल थियो कि बुढोको डुङ्गामा त्योभन्दा ठूलो अर्को डुङ्गा जोडेको जस्तो देखिन्थ्यो। उनले एक टुक्रा डोरी काटेर माछोको तल्लो बङ्गारा र थुत्नोलाई बेस गरी बाँधे, जसको कारण त्यसको मुख प्याक्क हुँदैनथ्यो र डुङ्गा ख्याउँदा निर्बाध सलल्ल बगेर जान सक्थ्यो। त्यसपछि उनले मस्तुल उठाए, टाँगो र पाल अडाउने खाँबोहरू ठडाए, चिलन्दर पाल टाँगेर डुङ्गा सुसज्जित बनाए। नाउ अघि बढ्न थाल्यो। कलेरीपट्टि अलिकता ढल्किएर माझी बुढोले नाउलाई दक्षिण पश्चिमतिर बढाए। बुढोसित अझै दुई बोतल पानी बाँकी थियो। झिङ्गे माछा खाएपछि उनले आधा बोतल पानी पिए। अब उनले थाहा पाए त्यो माछो त्यही थियो। उनका हात र पिठ्यौँका पीडाहरू सपना थिएनन्। हातहरू त चाँडै नै निको हुन्छन् उनले विचार गरे। मैले ती घाउका रगत राम्ररी सफा गरेको छु। समुद्रको पानीले तिनलाई चाँडै निको तुलाउनेछ। खास गरी खाडीको गाढा पानी जुन त्यहाँ छ घाउको निम्ति त्यो सबभन्दा असल औषधि हुन्छ। त्यसपछि बुढोको दिमाग अलि भोर हुन थाल्यो। उनले विचार गरे, होइन त्यसले मलाई लैजाँदैछ कि मैले त्यसलाई लैजाँदैछु? यदि मैले त्यसलाई पछाडिबाट बाँधेर ल्याएको भए यस्तो प्रश्नै उठ्दैनथ्यो। यदि त्यसको वास्तविक स्वरूप नष्ट भइसकेको हुन्थ्यो भने र त्यसलाई डुङ्गाभित्र राखेर ल्याएको भए पनि कुनै प्रश्न उठ्दैनथ्यो होला। तर हामी त सँगसँगै बाँधेर अघि बढ्दैछौँ, बुढोले विचार गरे। यदि त्यसलाई खुसी लाग्छ भने बरु मलाई नै त्यसले लैजाओस्। त्योभन्दा म केवल धुर्त्याइमा माथि छु। त्यसले मलाई कुनै हानि नोक्सानी पनि पुऱ्याएको छैन। तिनीहरू राम्ररी सवार भए। बुढोले फेरि सागरमा हात डुबाएर टाउकोमा पानी राखी दिमाग स्वच्छ राख्ने प्रयास गरे। उच्च आकाशमा बादलहरू थुप्रो थुप्रो लागेर बसेका थिए र ती बादलमाथि सेता छिर्का छर्का परेका तितरी पङ्खी मेघमाला छरिएका थिए। एक घन्टा जति पहिले मात्र त्यस माछुलाई पहिले सार्कले झम्टेको थियो। सार्कको झम्टाइ दुर्घटना थिएन। माइलौँ गहिरो समुद्रभित्र रगतको खोलो बगेर कालो बादल मडारिए झैँ फैलिँदै गएपछि त्यो सार्क निकै तलबाट सुँग्दै आएको थियो। त्यो यति शीघ्र गतिमा विचित्र ढङ्गले बिना चेतावनी माथि आएको थियो कि निलो पानीको सतहलाई चिरेर घाममा एक्कासी टुप्लुक्क देखा पर्यो। त्यसपछि त्यो समुद्रभित्र पसेर फेरि गन्ध सुँग्यो अनि डुङ्गा र माछु हिँडेको बाटोलाई पछ्याउन थाल्यो। पहिलेका त्यसले गन्धै पाउँदैनथ्यो र फेरि त्यसले गन्ध फेला पार्थ्यो क्यारे अथवा कुनै एउटा लक्षण भेट्टाउँथ्यो र त्यसको पछि पछि बेतोडले पौडाउँथ्यो। त्यो थियो एउटा ज्यादै भयङ्कर माको सार्क। सागरमा सबैभन्दा तीव्र गतिमा पौडन सक्ने माछाहरू जत्तिकै शीघ्र गतिमा पौडनको निम्ति सृष्टि भएको थियो त्यसको, जसको असुन्दर दाराहरूलाई नहेर्दा अन्य सबै शारीरिक अवयवहरू सुन्दर मनोहर देखिन्थे। त्यसको पिठ्यौँ तलवारी माछोको जस्तो निलो थियो, भुँडी चाँदीमय अनि कत्लाहरू मिहिन र मनमोहक। जब बुढोले त्यो माछु आइरहेको देखे उनले त्यसलाई चिनिहाले। त्यो त्यही सार्क थियो जसमा डर भर भन्ने कुरा कति पनि थिएन। त्यसले त जे मन लाग्यो त्यही गर्छ। बुढोले सार्क आएको हेर्दै बल्छी अस्त्र झिकेर त्यसमा डोरी बाँधे। पहिले मार्लिनलाई बानबुन पार्दा डोरी काटिएकोले त्यहाँको निम्ति अलि पुगेन। यतिखेर बुढोको मस्तिष्क निकै स्वच्छ बनेको थियो। मनमा दृढता पनि थियो तर आशा भने ज्यादै कम थियो। उनले विचार गरे, तग्न सक्नु धेरै राम्रो कुरा हो। उनले त्यो भयानक माछोलाई हेरे। हेर्दा हेर्दै त्यो सामुन्य आइपुग्यो। उनले सोचे, बरु यो एउटा सपना भइदिए पनि हुन्थ्यो। त्यसले मलाई आक्रमण गर्नुबाट म त्यसलाई रोक्न सक्दिनँ। बरु हुनसक्छ म त्यसलाई पनि जित्न सक्छु। डेन्ट्युसो, तेरी आमालाई धिक्कार छ, उनले सोचे। त्यो सार्क शीघ्र गतिमा ढुङ्गाको कलेरीमा आइपुग्यो। त्यसले त्यो विशाल माछोलाई आक्रमण गर्दा त्यसले बाएको मुख र त्यसका विचित्र आँखाहरू बुढोले देखे अनि त्यसले पुच्छरभन्दा अलि माथिको मासुमा झम्टेको बेला त्यसले दाँत किटिरहेको पनि देखे बुढोले। त्यो सार्कको टाउको पानी बाहिर निक्लिएको थियो र पिठ्यु चाहिँ बिस्तारै निक्लिँदै थियो। त्यतिखेर नै बुढोले सार्कको तालुमा बल्छे भाला प्रहार गरे, जहाँ त्यसका दुई आँखा बीचको रेखाबाट नाकबाट सिधा आएको धर्सोले काटेको थियो। त्यहाँ कुनै यस्ता रेखाहरू थिएनन्। त्यहाँ त चोसो परेको गरौँ निलो टाउको र ठुला ठुला आँखाहरू मात्र थिए अनि बङ्गाराहरूले कटकटाउँदै मासु उधिनिरहेका थिए। वास्तवमा त्यो गिदिरहने खप्परको भाग थियो। बुढोले त्यहीँ नै प्रहार गरे। उनको रगत लतपतिको हातले बल्छे भाला लिएर आफ्नो भयभरको तागतले त्यसलाई प्रहार गरे। उनले कुनै आश र त्रास बिना त्यसलाई प्रहार गरे, तर उनलाई सार्कलाई जब सक्तो चोट पुर्याउने तीव्र चाहना र अठोट भन्ने अवश्य थियो। त्यो सार्क सागरको सतहमा छटपटाउन थाल्यो। बुढोले देखे त्यसको आँखा मरिसकेका थिए। शरीरमा डोरी बेरिएको त्यो त्यसपछि फेरि एकपटक छटपट आयो। त्यो मरिसकेको कुरो बुढोले बुझे, तर त्यो कुरो अझै त्यो सार्कले स्वीकारेको थिएन। त्यो त पिठ्यौँमा पुच्छरले फटकार्दै दारा किट्दै कटकटाउँदै पानीको सतहमाथि फुत्त निस्क्यो। मोटर बोर्ड चाहिँ त्यसले पुच्छर फटकारेको ठाउँमा पानीको गाज सेत्तै भएको थियो। त्यसबेला त्यसको तीन चौथाइ शरीर पानी बाहिर स्पष्ट देखेको थियो। त्यसपछि डोरी तनक्क तन्कियो, फिर काँप्यो अनि छटक्क छिन्यो। एकछिनसम्म त्यो सार्क पानीको सतहमा निश्चल रह्यो। बुढोले त्यसलाई निहालेर हेरिरहे। त्यसपछि त्यो बिस्तारै डुब्दै गयो। बुढोले चिच्चाएर भने, त्यसले 40 पाउन्डको मासु लग्यो। त्यसले मेरो बल्छे भाला र भयभरको डोरी पनि लग्यो। उनले मनमनले भने, अब मेरो माछाको शरीरबाट रगत चुहिनेछ, त्यसपछि अरू माछाहरू तुरिनेछन्। त्यो विशाल माछोको चोक्टा चोक्टा लुछेर छेदविच्छेद तुल्याएदेखि बुढोले त्यसलाई अरू धेरै हेर्न चाहेनन्। प्रत्येकपल्ट मार्लिनलाई झम्टाउँदा मानव उनी आफैलाई झम्टेको अनुभूत गर्थे। टिक्न सक्नु ज्यादै महँगो कुरा हो, उनले विचार गरे। तर मान्छे पराजयको निम्ति सृष्टि भएको होइन। मान्छे विनष्ट हुन सक्छ तर पराजित हुन सक्दैन, उनले भने। यद्यपि मैले त्यस माछोलाई मारे, मलाई दुःख लागेको छ, उनले विचार गरे। धेरै नसोचो बुढा, यही दिशा र रफ्तारमा अघि बढ्दै जाऊ अनि जब आइलाग्छ स्वीकार गर्दै जाऊ, उनले ठूलो आवाजमा भने। तर मैले सोच्नै पर्छ किनभने मैले त सबै कुरा त्यागिराखेको छु। कुनै खुसी या प्रसन्नताको बारेमा सोच बुढो, प्रत्येक मिनट तिमी आफ्नो घरसँग नजिकिँदैछौ। 40 पाउन्ड तौल घटेकोले डुङ्गा पनि त पहिलेभन्दा हलुकासँग चलाउँदैछौ। प्रभाको भित्री भागमा पुगेपछि त्यहाँ के कस्तो अदलबदल हुन सक्थ्यो भन्ने कुराबारे बुढालाई राम्रो ज्ञान थियो, तर त्यतिखेर त्यहाँ गर्नुपर्ने केही थिएन। स्वच्छ हल्का बतास चलिरहेको थियो। उनले कुशलतापूर्वक डुङ्गा अघि बढाए। उनले केवल त्यो विशाल माछोको अघिल्लो भाग हेरिरहे। उनको गुमिसकेको आशाहरूमध्ये केही पलाए। निराश हुनु पागलपन हो, यो एउटा पाप पनि हो भन्ने कुरामा म विश्वास गर्छु। अहिले पापको बारेमा नसोच, यहाँ पाप बिनाका थुप्रै समस्याहरू छन्। यी सबै कुराहरू म बुझ्दिनँ पनि, उनले विचार गरे। बुढोले निउरेर मार्लिनको एक चोक्टा मासु ताने, जानेर सार्कले लुचेको थियो। त्यसपछि उनले त्यो चोक्टा खाएर त्यसको मिठो स्वाद र गुणस्तरको लेखाजोखा गरे। त्यो मासु खुब कसिलो र रसिलो थियो, मासु जस्तै, तर रातोपना भने थिएन। त्यसमा केस्रा केस्रा पनि थिएन। उनलाई थाहा थियो बजारमा त्यस मासुले सबभन्दा महँगो भाउ पाउनेछ, तर त्यसको गन्ध नआउने कुनै उपाय थिएन। त्यसैले अब ज्यादै खराब समय आउँदैछ भन्ने कुरो बुढोलाई थाहा थियो। हल्का बतास चलिरहेको थियो, अलि पर उत्तर पूर्वतिर बहिरहेको थियो। बुढोले पहिलोपटक ती दुई सार्कहरूमध्ये पहिलो चाहिँलाई देखेको बेला उनी नाउको कलेरीमा अडेस लगाएर 2 घण्टासम्म डुङ्गा चलाएका थिए, अनि कहिलेकाहीँ उनले मार्लिनको 1-2 चोटा मासु चपाउँदै आराम लिँदै शक्ति सञ्चय गर्ने कोसिस गरेका थिए। उनले ठूलो स्वरमा चिच्याए, आई, यो ध्वनिको भाषान्तर नै हुन सक्दैन। सायद यो मान्छेको मुक्त कण्ठबाट 81 प्रस्फुटित हुने चित्कार आवाज हो जब उसको हत्केला र हत्केला पछाडिको काठ किलाली छडिन्छ। ग्यालानोस्, उनले ठूलो स्वरमा चिच्याए। त्यतिखेर पहिलो सार्कको पछि दोस्रो चाहिँको जुरो पनि माथि माथि आउँदै गरेको उनले देखे। खैरो त्रिभुज आकारको पखेटा र पुच्छरको चालले ती बेलचा नाके सार्कहरू हुन् भन्ने परिचय दिन्थ्यो। रगतको गन्ध पाएर ती निकै उत्तेजित भएका थिए। अति भोकले व्याकुल भएर तिनीहरू कहिले गन्ध पाउने र कहिले गन्ध नपाउने भइरहेका थिए। बुढोले पाल बाँधेर पतवारलाई राम्रोसित मिलाएर राखे, अनि त्यसपछि चक्कु बाँधेको बहना हातमा लिए। बहनालाई उनले सकेसम्म हलुका किसिमले उठाए किनभने उनको हातमा फेरि पीडा हुन थालेको थियो। त्यसपछि हातलाई नरम पार्ने उद्देश्यले उनले बिस्तारै बहनालाई समात्नेर छोड्ने गरे। उनले दुवै हात बेसकरी मुठी पारे जसको कारण शारीरिक र मानसिक पीडा केही हदसम्म भने कम भएको महसुस हुन्थ्यो। आई ग्यालानोस, लो आइज ग्यालानोस, बुढोले भने। ग्यालानोसहरू आए, तर जसरी माको सार्क आएको थियो त्यसरी ती आएनन्। एउटा फर्केर गएर डुङ्गा मुनतिर बेपत्ता भयो। बुढोले नाउ हल्लिएको अनुभूत गरे जतिखेर त्यसले त्यो विशाल माछोको शरीर लुचिरहेको थियो। अर्को चाहिँले पहेँला चिम्चा आँखाले बुढोलाई च्याउँदै अर्धवृत्ताकार मुख बाउँदै र हुर्दुराउँदै मार्लिनको त्यो ठाउँमा झम्टन आयो जुन बाघ पहिले पनि एकपटक लुचिएर छेतविच्छेद भइसकेको थियो। अर्को चाहिँ सार्क डुङ्गामुनि बसेर त्यस विशाल माछोलाई चिथोरिरहेको कारण नाउ अझै हल्लिरहेको थियो। बुढोले पात बाँधेको डोरी फुस्काइदियो, नाउ पहिलेको ठाउँ छोडेर केही पर बग्यो। त्यो सार्क डुङ्गामुनिबाट बाहिरियो। बुढोले सार्कलाई देख्नासाथ निउरिएर प्रहार गरे। उनले त मासुमा मात्र ठटाइरहेका थिए, त्यसको कत्ला यति कडा थियो कि चक्कु गाड्न नै मुस्किल पर्यो। त्यो प्रहारले उनको हात मात्र दुखाएन, बरु काँधमा पनि निकै पीडा भयो। तर त्यो सार्क तीव्र गतिमा माथि आएर पानीमाथि टाउको निकाल्यो, अनि त्यसको नाक पानीबाट बाहिर निकालेको मर्लिनको शरीरमा मुख मात्र के जोड्न लागेको थियो। बुढोले त्यसको चेप्टो तालुको बीचमा बडो मज्जाले जमाएर प्रहार गरे। सार्क गएर मर्लिनमाथि पल्ट्यो ढल्यो। बुढोले चक्कु थुतेर फेरि ठिक पहिलेकै ठाउँमा प्रहार गरे, तर सार्क त्यो विशाल माछोको शरीरमा बङ्गारा अड्काएर अझै झुन्डिरह्यो। बुढोले फेरि त्यसको देब्रे आँखामा प्रहार गरे, सार्क अझै त्यहीँ झुन्डिरह्यो। तँलाई अझै पुगेन, बुढोले भने, र त्यसको खप्पर र मेरुदण्डको बीचमा छुरी रोपे। यसपटकको प्रहार सरल थियो, त्यसको जोर्नी ढाक्ने जालो नै क्षति भएको उनले अनुभव गरे। त्यो सार्कको मुख च्यात्ने उद्देश्यले बुढोले बाहना उल्टो पारेर त्यसको बङ्गराहरू बीच चक्कु घुसारे, कुटो घुमाए, अनि जब सार्क लत्रदै खस्दै गयो बुढोले भने, जा साला ग्यालानो, 1 माइल मुनतिर जा र साथीभाइसित भेटघाट गर, अथवा हुनसक्छ तेरी आमासँग पो भेट हुन्छ कि। उनले पतवार धकेलेर पाल टाँगे अनि डुङ्गाको कलेरीमा भएको मुङ्ग्रो लिन गए। त्यो एउटा बिग्रिएको बहनालाई काटेर बनाएको 2.5 फिट लामो बिँड थियो। 58 मिल्ने हिसाबले त्यसलाई एउटै हातले मात्र राम्ररी समात्न मिल्थ्यो। पहिलो चाहिँलाई मैले शिकारमाथि राम्रोसित चिथोर्ने मौका दिनुपर्छ, अनि त्यसपछि ठिक्क मिलाएर त्यसको नाके डाँडीमा अथवा तालुमा हिर्काउनुपर्छ, उनले विचार गरे। ती दुई सार्कहरू सँगसँगै नारिएर आएका थिए। जब उनले आफ्नो नजिकै एउटा सार्क मुख बाउँदै दारा निच्याउँदै आएको देखे, अनि त्यसले मार्लिनको चाँदीमय पाटोमा बङ्गारा जोताएको मात्र के थियो, उनले निउरेर वहाँ मच्चाएर त्यो सार्कको विराट तालुमा मुङ्ग्रोले ठटाए। त्यसको टाउकोमा मुङ्ग्रो बजार्दा उनले खदिलो रबर जस्तो अनुभूति गरे। त्यसो त उनले हाडको सारोपन पनि अनुभव गरेका थिए। अनि जब त्यसले त्यो माछोलाई छोडेर तल्तिर खस्दै थियो, उनले फेरि एकपटक कसेर त्यसको नाके डाँडीमा प्रहार गरे। ती सार्कहरूसित भिडन्त भएको समयमै घाम अस्ताइसकेको थियो। उनले भने अब छिट्टै अँध्यारो हुन्छ, त्यसपछि मैले हवानाको झिलिमिली देख्नुपर्छ। यदि म सुदूरपूर्वमा रहेछु भने कुनै एउटा नयाँ तटवर्ती इलाकाको बत्तीहरू देख्नेछु। अहिले म त्यति टाढा आइपुगेको हुन सक्दिनँ, उनले विचार गरे। त्यस विशाल माछोसँग उनले थप कुरा केही गरेनन्, किनभने त्यसको शरीर नराम्रोसित छेदविच्छेद भइरहेको छ। उनलाई त्यो मार्लिनको बारेमा सोच्न मन लाग्यो। यदि त्यो माछो अहिले स्वतन्त्र पौडिरहेको हुन्थ्यो भने त्यसले त्यो एउटा सार्कलाई के मात्र गर्दो हो? मैले त तिनीहरूसित सङ्घर्ष गर्दा गर्दै आफ्नो हतियार नै भाँचेर गुमाउनु पर्थ्यो होला। तर यदि ती चिजहरू त्यहाँ हुन्थे भनेर त्यसलाई बहानाको कुन्दामा बाँध्न सके, क्या गजबको हतियार बन्थ्यो होला। तिनीहरूसित लड्थे, एकमुठी सास सौन्जेल तिनीहरूसित लडिरहनेछु, उनले भने। तर यो निष्पट्ट रातमा न कतै जगमगाहट छ, न त बत्तीहरू नै छ, केवल एकहोरो बतासबीच पाल तानिरहेको छ। उनले अनुभव गरे सायद उनी पहिले नै मरिसकेका छन्। उनले आफ्ना दुवै हातहरू एकै ठाउँमा राखेर हत्केलाको अनुभूत गरे। ती मरेका थिएनन्। उनले आफ्नो मुठी बिस्तारै खोल्दै र बन्द गर्दै जीवनको पीडा अनुभूत गर्न सक्थे। उनले डुङ्गाको कलेरीमा अडेस लिए। उनका काँधहरूले उनी जिउँदै छन् भन्ने सन्देश दिएको उनले बुझे। कलेरीमा अडेस लाएर नाउ अघि बढाउँदै उनले आकाशमा देखा पर्ने धरतीका परावर्ती जगमगलाई निहाले। उनले विचार गरे, मसित अब त्यो विशाल माछोको आधा भाग बाँकी छ। रातको 10 बजेतिर सहरमा बालिने बत्तीहरूको प्रत्यावर्ती जगमगाहट उनले आकाशमा देखे। त्यो दृश्य सबभन्दा पहिले त चन्द्रमा उदाउनु पूर्व आकाशमा देखिने जुनेली प्रकाश जस्तो देखिएको थियो। त्यसपछि ती हल्का बतासँगै चञ्चल सागरको पल्लो किनारसम्म बिस्तारै फैलिँदै गए, जुन यतिखेर अस्पष्ट थियो। उनले नाउलाई उज्यालो क्षेत्रमा प्रवेश गराएर विचार गरे, अब उनले छिट्टै प्रवाहको छेउमा धक्का दिनुपर्छ। लो अब खेल सकिएको छ, उनले विचार गरे। तिनीहरूले फेरि मलाई आक्रमण गर्न आउनेछन्। तर एकजना निशस्त्र निहत्ता मान्छेले अन्धकार रातमा तिनका विरुद्ध के पो गर्न सक्छ र? यतिखेर उनको शरीर अरठो र व्यथाग्रस्त बनेको थियो। मध्यरातमा उनले फेरि युद्ध गर्नु पर्यो। लड्नुको कुनै प्रयोजन छैन भन्ने कुरा स्पष्ट उनले बुझे, किनभने तिनीहरू हुल बाँधेर आएका थिए। सागरमा लस्कर लाएर आएका तिनका पखेटाहरू र तिनीहरू त्यो मार्लिनमाथि हुर्रिएर जाँदा तिनका झरिला शरीर उनले देखे। उनले तिनको टाउकै टाउकामा मुङ्ग्रोले ठटाए। त्यतिखेर तिनीहरूले त्यो माछोको चोक्टा लुस्दा डुङ्गा ढलपल ढलपल भई हल्लिएको र तिनका बङ्गराले मार्लिनको मासु लुचेको आवाज सुने। उनी निराश भए अनि उनले जताजता आवाज सुन्थे त्यतै त्यतै अन्धाधुन्ध मुङ्ग्रोले ठटाउन थाले। उनले पङ्खाबाट पतवार झिकेर दुवै हातले अठ्याए अनि निहुरिँदै त्यसले ती सार्कहरूलाई गोदेको गोदे गरे। यतिखेर तिनीहरू डुङ्गाको माउनेर पुगेका थिए र एकपछि अर्को गर्दै सँगसँगै त्यो माछोको चोक्टा लुस्दै ओहोर दोहोर गर्दै थिए। अन्तमा एउटा सार्कले त्यो मार्लिनको टाउकोमै झम्टन आइपुग्दा पो लौ अब त त्यो माछोलाई भ्याइसकेछन् भन्ने कुरो उनले थाहा पाए। सार्कले त्यो विशाल माछोको गरौँ र चाम्रो टाउकोमा दाँत गाडिराखेको बखत उनले त्यसको टाउकोमा पतवारले प्रहार गरे। उनले फेरि 2-3 पटक प्रहार गरे। यसैबीच पतवार भाँचिएको आवाज उनले सुने। अन्तमा आएर आफूले मार खाएको कुरो उनले थाहा पाए, त्यो पनि औषधोपचार बिना। उनी नाउको कलेरीमा फर्केर जाँदा भाँचिएको पतवारको ठुटो फेला पारे। त्यो ठुटो पङ्खाको पालमा ठिक्क मिल्थ्यो र त्यति भएपछि उनलाई नाउ ख्याउने थस्ट पुग्थ्यो। उनले आफ्नो दुवै कुम ढाक्ने गरी बोरा ओढेर नाउलाई आफ्नो रफ्तारमा अघि बढाए। उनले निकै हलुका चाले नाउ चलाए। उनमा न कुनै विचारहरू थिए, न कुनै अनुभूति। अब उनी हरेक कुराको निम्ति अशक्त भइसकेका थिए। उनले आफ्नो बुद्धि र बरकतले भेटेसम्म नाउलाई सुरक्षित ढङ्गले घरेलु बन्दरगाहतर्फ अघि बढाए। राति फेरि सार्कहरूले मर्लिनको अस्थि पञ्जरमा झम्टे, जसरी भोकले सुसुपाल भएको मान्छे टेबलको रहल पहल जुठो पिरो टिप्न जान्छ। नाउला केही भएको छैन, बिल्कुल ठिक छ। यसको पतवार बाहेक केही पनि नोक्सान भएको छैन, त्यो त सजिलैसँग फेर्न सकिन्छ, उनले विचार गरे। अहिले उनी समुद्री धारको भित्री भागमा छन् भन्ने कुरो उनले अनुभव गर्न सक्थे। समुद्र तटका बस्तीहरूमा चलेका बत्तीहरू उनले देखे। यतिखेर उनी कहाँ छन् भन्ने कुरो उनलाई राम्ररी थाहा थियो। त्यहाँबाट उनको घर पुग्न बेर लाग्दैन थियो। बतास हाम्रो मित्र हो, तर कहिलेकाहीँ मात्र। अनि यो महासागर, यसभित्र हाम्रा मित्र र शत्रु दुवै छन्। अनि बिछौना, बिछौना त मेरो साथी हो, ओछ्यान मात्र हो। बिछौना धेरै महत्त्वको चिज हो। तिमी हारेको बेला वा मार खाएको बेला आरामदायक हुन्छ यो, तर यो कति आरामदायी छ भन्ने कुरा मैले कहिल्यै बुझिनँ, उनले विचार गरे। अनि तिमीलाई केले पराजित गर्यो त, उनले सोचे। मलाई कसैले पनि पराजित गरेन, बस म धेरै पर पुगेछु, उनले ठूलो स्वरमा भने। त्यो लघु बन्दरगाहमा उनको नाउ पुग्दा टेरेसका सबै बत्तीहरू निभिसकेका थिए। त्यहाँका बासिन्दाहरू सबै निदाइसकेका थिए। उनले मस्तुल झारे, पाललाई बेरबार पारे अनि राम्ररी कसे। त्यसपछि काँधमा मस्तुल बोकेर उनी उकालो चढे अनि पो बल्ल उनले आफ्नो वास्तविक थकाइ अनुभूत गरे। हिँड्दा हिँड्दै उनी टक्क अडेर पछाडि फर्केर हेरे। उनी फेरि उकालो चढ्न थालेर डाँडाको थाप्लोमा पुगेर एकछिन पल्टे। काँधको मस्तुल काँधमै बोकेर केही समय उनी आराम गरे। उनले उठ्ने प्रयास गरे तर निकै गाह्रो साह्रो पर्यो। अन्ततः उनले मस्तुल भुइँमा बिसाएर बिस्तारै उठे अनि त्यसपछि मस्तुल काँधमा बोकेर अघि बढे। उनको झुपडी पुग्नु अघि उनलाई पाँच ठाउँमा थकाइ मार्नु पर्यो। बिहानी पख त्यो केटोले ढोकाबाट च्याएर हेर्दा बुढो मस्त निद्रामा सुतिरहेका थिए। पछिल्लो रात समुद्री वायु यति प्रचण्ड वेगमा चलेको थियो कि नाउहरूलाई प्रवाह बाहिर लैजानै नसक्ने स्थिति थियो, जसको कारण त्यो केटो अबेर सुतेको थियो र सदाझै ऊ बिहानी पख बुढोको छाप्रोमा आएको थियो। त्यो नाउमा के बाँधेर ल्याएको रहेछ भनेर हेर्न कैयौँ माझीहरू डुङ्गा वरिपरि दुहिरिएका थिए। तीमध्ये एकजना पानीमै पसेर सुरुवाल च्यार्दै डोरीले त्यो माछोको अस्थि पञ्जर नाप्दै थियो। केटो त्यहाँ तल झरेन, ऊ त्यहाँ पहिले नै पुगिसकेको थियो। बुढेलाई अहिले कस्तो छ? एकजना माझीले चिच्याएर सोध्यो। मस्त निद्रामा छ, कसैले पनि उसलाई कचकच नगरोस्। यसको नाकदेखि पुच्छरसम्म 18 फिट रहेछ, त्यो माछो नाप्ने माझीले भन्यो। मलाई पुरा विश्वास छ यसमा, केटोले भन्यो। ऊ टेरेसमा प्रवेश गरेर एक क्यान कफी माग्यो, तातो कफी, चिनी र दुध धेरै राख्ने। टेरेसको मालिकले भन्यो, यो कस्तो विचित्रको माछो, यस्तो माछो त मैले कहिले देखेको थिइनँ। अँ, हिजो तिमीले ल्याएको दुईवटा माछा पनि राम्रा खालका थिए। भएको मलाई अहिले केही पिउन मन छैन, बरु सेन्टियागोलाई झर्को लाग्ने व्यवहार कसैबाट पनि नगरियोस् भनिदिनु होला, म एकछिनपछि फर्कन्छु। एक क्यान तातो कफी लिएर त्यो केटो बुढोको झुपडीमा फर्क्यो र बुढो नबिउजिएसम्म उनीसँगै बसिरह्यो। एकचोटि त उनी बिउजिन लागेका हुन् कि जस्तो देखिएका थिए। अन्ततः बुढो बिउजिए। केटोले गिलासमा अलिकता कफी खनाएर भन्यो, उठ्नु पर्दैन, लौ यत्तिकै पिउनुहोस्। केटो ढोकाबाट निस्केर समुद्री मुगाको चट्टानी सडकतिर झर्दै फेरि रुन थाल्यो। त्यही दिन टेरेसमा पर्यटकहरूको एउटा दिवाभोज थियो। तल समुद्रमा पिएरका रित्त क्यान र मृत भाँडाकुँडाहरू हेरिरहेकी एउटी महिला पर्यटकले त्यहाँ अजङ्गको पुच्छरसहितको एउटा लामो सफेद अस्थिपञ्जर देखिन्। त्यतिखेर पूर्वी बतासको बोगिलो झोकाले बन्दरगाहको प्रवेशद्वारमा ल्याएको छालहरूसँगै त्यो उचालिँदै पिङ खेलिरहेको थियो। के हो त्यो? त्यो विराट माछोको लमतनको काललाई इङ्कित गर्दै उनले एकजना बेरालाई प्रश्न गरिन्। त्यतिखेर त्यो रछान घुरानझै बगेर जान समुद्रको लहरलाई पर्खिरहेको प्रतीत हुन्थ्यो। टिबिरोन ए सार्क, बेराले जवाफ दियो। उसले त्यस घटनाबारे बेली विस्तार लगाउन खोज्दै थियो। मलाई थाहा भएन सार्कहरूका पनि यति सुन्दर मनमोहर पुच्छर हुन्छन् भनेर। मलाई पनि थाहा थिएन, उनका पुरुष सहयात्रीले भने। सडकमाथिको झुपडीमा माझी बुढो अझै निधाइरहेका थिए। उनी अझै घोप्टो परेर निधाइरहेका थिए अनि त्यो केटो बुढोलाई हेरेर बसिरहेको थियो। बुढोले सिंहहरूको सपना देखिरहेका थिए। हवस् त, यो वाचनसँगै आजलाई अर्नेस्ट हेमिङवेको बुढो माझी र समुद्रको वाचन अब पुरै उपन्यास हामीले सकेका छौँ। पछिल्लो केही अंश हामीले फड्किएर ठाउँ ठाउँका अंशहरू वाचन गऱ्यौँ, यसको भाव नमर्ने गरी, र यसलाई आज हामीले पुरा गऱ्यौँ। अर्को साता अर्को कुनै गति लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरी बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।